अगला रुकू है 87 से 93। टॉपिक लिख लीजिए, हलाल भी वाज़ेह और हराम भी वाज़ेह और इनके दरमियान मुतशबहात, शुबे वाली चीज़ें। क्या पता चला? हलाल पे चलिए, हराम से रुकिए और बीच की चीज़ों को भी तकवा के नाम पर छोड़ दीजिए कि कहीं किनारों पे चलते चलते पाँव न फिसल जाए। या अय्युहल्लज़ीना आमनु, ए लोगों जो ईमान लाए हो, आपकी कॉल आई है वाइट से, ले लीजिए। कितने कान खड़े होते हैं जब कोई कहे आपकी कॉल है। अब तो वो वक्त ही नहीं रह गया ना, पहले एक घर के बीच में रखा हुआ फ़ोन बजता था ट्रन ट्रन, और कोई उठाकर आवाज़ देता, फ़ोन आया, और फ़ोन भी कहाँ से, लॉन्ग डिस्टेंस, अमेरिका से, कनाडा से, लंदन से, हाथ पाँव पड़ जाते थे लोगों को। तो जब घर में फ़ोन आता था सब बेचैन भागते थे, क्योंकि 3 मिनट की तो कॉल होती थी और उसमें आने जाने में भी एक लग गया तो बाकी वक्त कहाँ से गुजरेगा। आपकी बहुत दूर से कॉल आई है, 7 आसमानों से ऊपर आपका रब आपको पुकारता है, तो तवज्जो कीजिए। क्या? या अय्युहल्लज़ीना आमनु, ए ईमान वालो, अल्लाह ने जो पाकीज़ा चीज़ें तुम्हारे वास्ते हलाल की हैं इनको हराम मत करो और हद से आगे मत निकलो, बेशक अल्लाह ताला हद से निकलने वालों को पसंद नहीं करता। दुआ कीजिए, अल्लाह मुझे हदों में रख, खाने में, पीने में, पहनने में, ओढ़ने में, शादी में, ब्याह में, बोलने में, सोने में, हदों से आगे निकलना बहुत ख़तरे का होता है। आप देखिए, लोग समंदर के किनारे घूमते हैं, फिरते हैं, मज़ा करते हैं, लेकिन अगर किनारों पे चले जाएं, बहुत ही हद पे जाएं, तो डूबने का डर होता है। ये हदों से आगे निकलना ही असल में सरकशी है। और अल्लाह ताला ने जो चीज़ें तुमको दी हैं इनमें से हलाल मरगूब चीज़ें खाओ और अल्लाह ताला से डरो जिस पर तुम ईमान रखते हो। अल्लाह ताला तुम्हारी कस्मों में लफ कसम पर तुमसे मुआखज़ा नहीं फरमाता। लिख लीजिए, हद में बढ़ने वाली एक मिसाल यहाँ आपको मुख्तलिफ मिलेंगी। पहली मिसाल है, इसका सब टाइटल लिख लीजिए, कसम का कफ़ारा। बस लोग बोलने में बहुत बेतुका बोलते हैं और हदों से गुजरते गुजरते कसमें ही खाने लगते हैं। तो पहली किस्म के लफ्ज़ जिस पर मुआवजा नहीं होगा, यानी पकड़, लेकिन पकड़ तो इस पर फरमाता है, जिन कसमों को मजबूत कर दो इसका कफ़ारा 10 मुख्ताजों को खाना देना औसत दर्जे का जो तुम अपने घर वालों को खिलाते हो। या नोट कीजिए, मर्द की जिम्मेदारी कि अपने घर वालों को खिलाए, या इनको कपड़े देना, या एक ग़ुलाम और लॉन्डी को आज़ाद करना है। और जिसको इसकी कुदरत ना हो तो 3 दिन के रोज़े रखे। ये तुम्हारी कस्मों का कफ़ारा है जबकि तुम कसम खा लो और अपनी कस्मों का ख्याल रखा करो। इस तरह अल्लाह तुम्हारे वास्ते अपने अहकाम बयान फरमाता है ताकि तुम शुक्र करो। ऐमान वालो, बात यही है कि शराब और जुआ और थान और फाल निकालने के पान से सब गंदी बातें शैतानी काम है, इनसे बिल्कुल अलग रहो ताकि तुम फलाह याब हो जाओ। ये हदों से बड़ी हुई चीज़ें हैं। क्या होता है इसमें? शैतान तो यूं चाहता है कि शराब और जुए के ज़रिए से तुम्हारे आपस में अदावत और बुगस वाक़े करा दे और अल्लाह ताला की याद से और नमाज से तुम्हें बाज रखे। बस अब बाज आ जाओ, तुम अल्लाह की इताअत करते रहो, रसूल की इताअत करते रहो और एहतियात करो। अगर एराज करोगे तो ये जान रखो कि हमारे रसूल के ज़िम्मे तो साफ साफ पहुँचा देना, यानी फिर रसूल ज़बरदस्ती तुम्हारे सर पर हिदायत को नहीं थोपेंगे और तुम्हारी बेअमली का अल्लाह के नबी से कुछ ना पूछा जाएगा। ऐसे लोगों पर जो ईमान रखते हों और नेक काम करते हों इस चीज़ पर कोई गुनाह नहीं जिसको वो खाते पीते हों, जबकि वो लोग तकवा रखते हों और ईमान रखते हों और नेक काम करते हों, फिर परहेजगारी करते हों और खूब नेक अमल करते हों, और अल्लाह ऐसे नेकुकारों से मोहब्बत रखता है। या 93 का टॉपिक लिख लीजिए, तकवा के मुख्तलिफ दर्जे। याद रखिए, एक शख्स सिर्फ मोमिन होता है। ये कौन है? जो सिर्फ़ फ़राइज़ को अदा करता है। दूसरा शख्स मोमिन होने के साथ साथ मुत्तकी भी बन जाता है। ये क्या करता है? फ़राइज़ के साथ साथ गुनाहों से बचना शुरू कर देता है। तीसरा मोमिन मुत्तकी और मोहसिन भी होता है। ये क्या करता है? फ़राइज़ भी अदा करता है, गुनाहों से भी बचता है और मज़ीद नेकियाँ करता जाता है। तो एहसान का दर्जा तकवा का सबसे आला दर्जा है। ऐसा शख्स हमेशा दूसरों के साथ मुहसिन बन के रहता है, अल्लाह के साथ भी उसका मामला मुहसिन होता है। याद रखिए, दिलों में हर वक्त शिकवे रखें, शिकायत रखें, गिले रखेंगे तो नाराज़गियाँ बढ़ेंगी, कदूरतें बढ़ेंगी और आप मुहसिन नहीं बनेंगे। अपना टारगेट रखिए इस बारे का, मुहसिन बनना। جتنا زیادہ آپ کے اندر یہ تقویٰ بڑھتا جائے گا، آپ دوسروں سے خوش رہیں گے، آپ کے دل سے گلے شکوے ختم ہوتے جائیں گے. پھر اس کے بعد آگے آیت کیا سیکھا ہم نے اس حصے سے؟ پہلی بات ہے اللہ کے نبی کی حدیث سن لیجئے، آپ نے فرمایا حلال بھی واضح ہے اور حرام بھی واضح ہے، لیکن ان دونوں کے درمیان کچھ مشتبہ چیزیں ہیں. پھر جو شخص ان چیزوں کو چھوڑ دے جن کے گناہ ہونے یا نہ ہونے میں کوئی شبہ ہے، تو وہ ان چیزوں کو تو ضرور ہی چھوڑ دے گا جن کا گناہ ہونا ظاہر ہے، ظاہری بات ہے نا. جس نے مشکوک چیز چھوڑ دی وہ حرام کھا سکتا ہے. اور آپ دیکھیے کہ بلیک سے وائٹ کرے نا تو بیچ میں گرے ہی رہتا ہے، رات صبح میں ایک دم نہیں ڈھلتی، بیچ میں مل گجا آتا ہے. یہ جو مل گجا ہے نا یہ مشتبہات ہے. جتنا آپ کا تقویٰ بڑھتا جائے گا نا، آپ یہ نہیں کہیں گے دکھاؤ کدھر لکھا ہے حرام کا لفظ، دکھاؤ شراب کہاں حرام ہے، جوا کچھ نہیں ہوتا، آج کے دور میں لوٹو جائز ہے، گیمبلنگ نہیں، آج کے یہ نہیں ہوتا. بلکہ کیا ہوتا ہے کہ آپ کہتے چھوڑو میں اس رستے پہ نہیں جاتا. بچے کی مثال سے سمجھیے، کیا بچے کو گٹر کی طرف جاتا دے کر ماں کہتی کوئی بات نہیں ابھی گٹر کافی دور ہے؟ ماں کی تو جان نکل جاتی ہے، ذرا سا اس کا پاؤں پھسل گیا تو آگے چلا جائے گا. کناروں پہ کھیلنے والوں کو اگر ذرا سا نہ روکا جائے تو وہ ڈوبنے کی حد تک آگے جائیں گے. تو یاد رکھیے، اپنے آپ کو شبہ والی چیزوں سے بھی بچائیے، انشاءاللہ اللہ تعالیٰ اس سے فائدہ دے گا. آپ کہیں گے مثال دیجئے. مثال دیتی ہوں کہ سونے اور چاندی کے برتنوں میں کھانا منع ہے، سب کو پتہ ہے، لیکن ایک برتن ہے وہ دیکھنے میں لگتا سونے کا ہے، گولڈ پلیٹڈ ہے، نہیں گولڈ، کون ڈالے گا برتنوں پہ سونا، اتنا تو مہنگا ہو گیا. ہاں لیکن وہ کہتے ہیں میں اس لیے اس گولڈن برتن میں نہیں کھاتا کہ اس کو کھانے سے لگتا یہ ہے کہ سونے کے برتن میں کھانے کی نفرت ختم ہو گئی. یہ ہے مشتبہات. بس اس کو اپنی زندگی میں معیار بنائیے، اللہ ہمیں اس درجے کا تقویٰ عطا فرما دے. پھر فرمایا جو شخص شبہ کی چیزوں کو کرنے کی جرت کرے گا تو قریب ہے کہ وہ ان گناہوں میں بھی مبتلا ہو جائے جو بالکل واضح طور پر گناہ ہیں. یاد رکھو گناہ اللہ کی چراگاہ ہیں. جو جانور بھی چراگاہ کے ارد گرد چرے گا اس کا چراگاہ کے اندر چلا جانے کا خدشہ ہوگا. یہ بخاری کی روایت ہے 1708، بڑے خوبصورت طریقے سے بتاتی ہے کہ زندگی میں بچتے بچاتے چلو، کریں کیا، بچ کے چلیے. یاد رکھیے جتنا کم استعمال کریں گے اتنے حلال پہ رہیں گے. ہر ذائقہ چکھنا ضروری ہے، ہر شوق پورا کرنا ضروری ہے، ہر محفل کو اٹینڈ کرنا ضروری ہے، ہر فیشن کو اپنانا کیا ضروری ہے؟ نہیں، حرام اور حلال کے بیچ میں مشتبہ چیزیں ہیں. اپنے آپ کو رکھیے تھوڑے پہ، انشاءاللہ اللہ آپ کو بچائے گا. یہاں تو فکر نہیں ہے، باہر جانے والے جو کھاتے ہیں پھر فکر کرتے ہیں وہاں پتہ نہیں شراب تھی، کیک میں شراب تھی کہ نہیں، پتہ نہیں انہوں نے ایک ہی آئل تھا اسی میں فش بھی فرائی کی اور چکن بھی. چھوڑ دیجئے، آپ کو تو اس سے اچھا بنانا آتا ہے، آپ نے ضرور اس چین کا فوڈ کھانا ہے. تو شبہ والی چیزوں سے بچیں گے انشاءاللہ باقی چیزیں بھی درست ہوں گی. پھر 88 آیت سے ہم نے سیکھا کہ اللہ کی حلال کردہ کسی بھی چیز کو حرام کر لینا یا اس سے ویسے ہی پرہیز کرنا جائز نہیں، چاہے اس کا تعلق کھانے پینے یا مشروبات سے ہو، لباس سے ہو، یا مرغوبات اور جائز خواہشات سے ہو. یعنی جس طرح حرام کو حلال نہیں بنانا تو حلال کو حرام بھی نہیں بنانا. یہ اللہ تعالیٰ نے آپ کو مجھے ایک بڑا خوبصورت سبق دیا ہے. کچھ صحابہ نے اللہ کے نبی صلی اللہ علیہ وسلم کی نیکیوں کو دیکھا سنا تو پھر اس کے بعد کہا آپ تو بہت نیک ہیں، ہمیں تو اور بھی نیک بننا ہے، چلے میں شادی نہیں کرتا. دوسرے نے کہا میں رات کو سویا نہیں کروں گا. تیسرے نے کہا میں کماؤں گا نہیں. تو اللہ کے نبی نے اس پر ان کو منع کر دیا. دیکھیے بیچ میں رہیے. زندگی کا ایک خوبصورت اصول بتاؤں، بیچ میں رہیے، بی ماڈریٹڈ. کناروں پہ چلنے والے اکثر گر جاتے ہیں. دین کا خوبصورت مزاج لیجئے، سمجھیے، حلال کو سمجھ لیجئے، حرام کو سمجھ لیجئے، اور اپنی ذات کے لیے وہ طریقہ اختیار کیجئے کہ جو آپ کو دی بیسٹ لگے. لیکن جہاں آپ دوسروں کے ساتھ معاملہ کریں تو ان کو ان کی پوری بات بتا کر رخصت دیجئے، رعایت دیجئے، اور اللہ کا حکم سن کر اس کو بہترین طریقے سے عمل کرنے والا بنا دیجئے. بس اس کے بعد پھر انشاءاللہ اللہ خود آپ کو راستہ دکھائے گا. سورۃ تغابن میں آپ پڑھیں گے وَمَن يُؤْمِن بِاللَّهِ يَهْدِ قَلْبَهُ، جو اللہ پہ ایمان لاتا ہے نا اللہ اس کے دل کو مائل کرتا ہے. اور یہاں پھر آپ کے تھیم سے آپ کو ایک بات سمجھا جاؤں، فطرت سلیم ہونا، اللہ حرام کا لقمہ منہ میں ڈالنے نہیں دیتا. یہ میں نے بیسیوں بار آزمایا. کئی دفعہ ایسا ہوتا ہے کوئی ایسی چیز کسی کو کھانے کو دی، کھائی نہیں، گر گئی، ہاتھ پڑا، کچھ ہوا، نہیں کھانی، بعد میں پتہ چلا اس میں کوئی گڑبڑ تھی، یا کسی کے سورس آف انکم میں گڑبڑ تھی، یا اس کے اندر کوئی ویسے ہی خباثت تھی، تو آپ اللہ سے مانگیں، اپنی فطرت کو پاک رکھیے. اللہ تعالیٰ آپ کو کبھی شراب کباب تو چھوڑیے، گناہ کا کوئی ایک منظر نہیں دیکھنے دے گا. اور پھر وہی بات ہے کہ جب حق اندر آتا ہے پھر عمل نہیں، صرف قول پہ بھی جنتیں مل جاتی ہیں. سچے دل سے دعا کیجئے کہ اللہ ہمارے دلوں کو حق بات کا بنا دے. نیا نیا ایمان اندر آتا ہے تو واقعی انسان اسی طرح محسوس کرتا ہے. پہلی دفعہ جب دورہ قرآن بندہ سنتا ہے نا، یعنی آپ میں سے وہ ساری بہنیں، میں ان کے ساتھ ہوں، بڑی ہمدردی کے ساتھ، پیار اور محبت کے ساتھ، پہلی دفعہ کا قرآن سنتے وقت اپنے گناہ بڑے ڈستے ہیں. ہر آیت کے اندر مجرم کی شکل میں بندے کو اپنی شکل دکھتی ہے. بس اس کے بعد پھر ہوتا ہے، ہاں یہ بھی غلط، یہ بھی غلط، میں تو پورا ہی غلط ہوں. جیسے ایک استاد تھے تو شاگردوں کو کہا کہ ادھر آؤ باری باری اور اپنی ایک ایک برائی بتاؤ. اب ایک آیا، اس نے کہا میں بولتا بہت ہوں، چلا گیا. دوسرے نے کہا میری لکھائی اچھی نہیں. تیسرے نے آ کے کہا کہ میں سننے میں ذرا غلل ڈالتا ہوں. اپنی اپنی بتائیں. ایک بچہ بڑا کانپ رہا تھا وہاں بیٹھا ہوا. استاد نے کہا تم کیوں نہیں آتے؟ ڈرتا ڈرتا کانپتا کانپتا اسٹیج پہ آیا. کانپتے ہوئے کہنے لگا، استاد جی میں تو پورے کا پورا ہی غلط ہوں. مجھے بتائیے کس پہ پیار زیادہ آیا ہوگا. ایک دفعہ رب کے در پہ کھڑے ہو کر کہیے لا الہ الا انت سبحانک انی کنت من الظالمین. اللہ تو ہے سب کچھ، میں تو بیکار ہوں. لا حول ولا قوت الا باللہ. اللہ ساری طاقت تیری، میری کوئی نہیں. یقین کریں نچڑ کے اندر سے آپ کی بڑائی اور احساس برتری اور تکبر اور رنا ایسے نکل جائے گی جیسے آپ میں تھی ہی نہیں ہے. مسئلہ کہہ کے بھی ہم اپنے آپ کو بڑا سمجھتے ہیں، میں نے یہ کیا، میرے سے یہ ہوا، میں یہ کرتی ہوں، میرے بغیر کام کر کے دیکھو، میں. یہ بکری کو اچھا لگتا ہے، انسانوں کو اچھا نہیں لگتا. تو دعا کیجئے کہ ہم اللہ کے آگے جھک جائیں. پھر آپ دیکھیں آیت 89 میں ہم نے قسم کی بات دیکھی. تو قسم کی تین قسمیں ہیں. لغو، ہر وہ قسم جو بات بات میں عادتاً بغیر ارادے اور نیت کے انسان کھاتا ہے، اس پہ کوئی پکڑ نہیں ہے، اللہ تعالیٰ کی یہ رحمت ہے. دوسری یمین غموس کہتے ہیں اس کو، گناہ میں ڈوبی ہوئی قسم، جھوٹی قسم، دھوکے اور فریب کے لیے کسی کے سامنے اپنے آپ کو سچا ثابت کرنے کے لیے کوئی دیتا ہے، یہ کبیرہ گناہ ہے بلکہ اکبر الکبائر ہے، اور اس پر کوئی کفارہ نہیں. بس توبہ کیجئے، معافی مانگیں، پھر اللہ تعالیٰ معاف کرے گا. اور تیسری قسم ہوتی ہے موقعہ، جس کو عقد سے ارادے کے ساتھ کرتے ہیں، اپنی بات کو تاکید اور پختگی کے لیے ارادے کے ساتھ کوئی قسم کھائیں. اب یہ قسم ہے ایسی کہ نبھائیے، نہیں نبھائی توڑ رہے ہیں، تو اس کا کفارہ آپ نے یہاں پڑھ لیا، قسم کا کفارہ. پھر اس میں آیت 90 میں ہم نے کچھ حرام کی چیزیں دیکھی ہیں. بڑی لمبی لسٹ ہے، یہاں اتنی ڈیٹیل نہیں دے سکتی. آپ ان آیتوں کی تفسیر سنیے، سبیل الجنہ سے سن لیں یا آپ کسی اور سیٹ سے سن لیجئے، کیونکہ اسلامی معاشی قانون میں حرام کا اطلاق کس کس چیز پہ ہوتا ہے، یہ مائنڈ میپ آپ کو اس کے بارے میں بتائے گا. سب سے پہلے سود. The worst thing in the matter of haram is سود. دیکھیں سود کالا، بلیک منی ہے، یہ انسانیت کا خون نچڑتا ہے. اس میں ربا کہہ لیں گے تو گلٹی ہے، ٹیومر ہے، کینسر ہے. اسی کا آج تحفہ ہے پوری انسانیت کو، دیکھیے کہ ایک کاغذ کے نوٹ پہ مہر لگا دیں تو وہ ایک روپیہ، اور وہی قیمت وہی پیسہ آپ ایک اور پہ لگا دیں تو وہ 140 روپے کا وہ ڈالر ہے. آج یونیورسل ٹیررزم، آج مینوپلی ہے چند بڑی طاقتوں کی، اپنے نوٹ کی قیمت جو مرضی رکھ لیں. یہاں سونا چڑھتا ہے، یہاں گرتا ہے، یہاں اڑتا ہے، یہ کرتا ہے، یہ سب سود کے بچے ہیں. جب انٹرسٹ اور یوشری اور انٹرسٹ کو دنیا سے نکالیں گے، پھر امیر امیر نہیں، غریب غریب نہیں، پھر یہ تھرڈ ورلڈ اور یہ سپر پاورز اور انٹرنیشنل بینکنگ سسٹم. آپ کو تو آج پوری دنیا کی دولت، پوری دنیا کی دولت کس کے پاس ہے؟ پیار سے آپ کہیں گے امریکہ کے پاس؟ نہیں، امریکہ تو مقروض ہے. برٹش کے پاس؟ نہیں، وہ بھی مقروض ہے. آج کی حکومتیں غریب ہیں، سلیوری ہے. آج کی پوری دنیا کی دولت دنیا کے صرف 200 خاندانوں کے بیچ میں جو سود پہ کام کرتے ہیں. بڑی بڑی حکومتیں ان سے قرضے لیتی ہیں اپنے کرنسی کے فلو کو روکنے اور اوپر نیچے کرنے کے لیے. تو اس کو سمجھنے کی ضرورت ہے. آپ کی روح بے چین ہے اگر آپ سود کے گھر میں رہ رہے ہیں. آپ کی روح بے چین ہے اگر آپ کے کریڈٹ کارڈ پہ انٹرسٹ کا قرضہ چڑھا ہوا ہے. آپ کا بچہ سود کے لون پہ تعلیم لیتا ہے، کیا بنے گا وہ کل بڑا ہو کر؟ آپ کی وہ گاڑی بڑے رسک میں، اللہ نہ کرے اس گاڑی میں حادثہ ہو گیا تو کیا کریں گے؟ تو یاد رکھیے یہ چھوٹا ایشو نہیں ہے، لیکن آج لوگ اس پہ بولتے نہیں ہیں کیونکہ بہت لوگوں کے دل ٹوٹتے ہیں۔ تو آج یہی تو کرنے بیٹھے ہیں، حق بات کرنے بیٹھے ہیں، آج کے پورے بارے میں حق ہے۔ اور اگر آپ کی فطرت سلیم ہے تو آپ میری ان باتوں پہ کہیں گے الحمدللہ آج پتہ لگ گیا، اور اگر ان باتوں کو سن کے ریزنٹمنٹ، سختی، نہیں اتنی سخت باتیں نہیں ہونی چاہیے، تو یہ بیمار روح ہے، اس کا علاج کیجئے، یو نیڈ اے ڈاکٹر، آپ کو ضرورت ہے۔ آج ہم نے ایسی بیمار روحوں کے ساتھ دین کو لیا تو نقصان کیا ہوا جو آپ سب دیکھ رہے ہیں۔ دوسری چیز جس کا دین اسلام میں کوئی حصہ نہیں وہ جوا ہے، اس کو آپ گیمبلنگ کہہ لیجئے، جوا کہہ لیجئے، اس کی ساری قسمیں، پرائز بانڈس، انعامی اسکیمیں، لوٹو، ٹکٹ نکل آیا، ریفل ٹکٹ، سب سود ہے، یاد رکھیے۔ اپنے گھر کی چابیاں دیجیے اور جائیے موج کیجیے، اور آپ کی نامی قرآن اندازی میں یہ نکلے گا، اس کو پڑھیے، پلیز پڑھیے، کیونکہ اگر ہمارا رزق میں اور ہماری کمائی میں یہ چیزیں نہیں ہیں تو یاد رکھیے کہ پھر باقی چیزیں ختم ہوں گی۔ پھر اس کے بعد آپ دیکھیے تیسری چیز، تمام نشاور امور، اس میں شراب سب سے اوپر ہے۔ 10 چیزوں پہ شراب کی وجہ سے لعنت ہے، اللہ کے نبی نے فرمایا 10 چیزیں، شراب خود، شاربھا، پلانے والا، پینے والا، ڈھونے والا، بیچنے والا، خریدنے والا، 10 لوگ اس ایک شراب کی وجہ سے غلط ہیں۔ اور آپ اس شراب کو کیا کہتے ہیں؟ لو، اب پارٹی ہے اور شراب نو، آپ کی نہیں چلتی ہوگی، یہ مجھے یقین ہے، آپ کے اس شہر میں شاید کوئی ایک شراب کی بوتل بھی نہ ہو اللہ کے حکم سے۔ لیکن آج بڑے شہروں کی بڑی باتیں، پارٹیوں میں شراب، ہوٹلوں میں شراب، ایئرپورٹس پہ شراب، مسلم ایئر لائنز شراب سرو کرتی ہیں، ہر ایئر لائن جہاں موقع ملے، غیر مسلموں کو کیا پوچھیں، مسلم ایئر لائن ہے، میں اور میرے ہسبینڈ ضرور پوچھتے ہیں وائی آر یو سرونگ دس، وہ ایکچولی میم وی ہیو پیسنجر، سم آر مسلم، سم آر ناٹ مسلم، بٹ یو آر مسلم، تم نے غیر مسلموں کو ضرور پلانی ہے، وہ گھر سے لے آئیں، کتنے اتفاق سے جہاز کے اندر وہ پھرتے ہیں ڈیوٹی فری شاپ کے کیبن لے کر کے، ہم سے خرید لو، 90% اس میں شراب ہوتی ہے، مجھے ڈر لگ رہا ہوتا ہے یہ جہاز ابھی گر جائے گا، تھر تھر کانپے گا، یہ حق والے مسلمان نہیں ہیں۔ کیا آپ کی ایئر لائن صرف یہ چند شراب کی بوتلیں بیچ کے بچے گی؟ اور آپ ان کو خوش کرتے ہیں، ان کو بتائیے شراب حرام ہے، ہم بھی نہیں پیتے۔ اور دیکھیے شراب وہ برائی جس کو ہر ایک مانتا ہے، یہ کوئی نقاب نہیں ہے جس کی کسی کو حکمت نہیں آج تک سمجھ آئی کہ منہ کے چھپائے پھرتے ہو، یہ شراب سب جانتے ہیں۔ چند فگرز آپ کے سامنے رکھتی ہوں شراب کے معاملے میں، یاد رکھیے کہ اللہ تعالیٰ نے انسان کے اندر دو مادے رکھے ہیں، حیا اور خوف، یہ انسان کے تحفظ کے لیے ہیں، شراب ان دونوں کا کلا کما کر دیتی ہے۔ شراب پینے کے بعد کیا نقصان ہوتا ہے؟ 60-70% قتل دنیا میں شراب کی وجہ سے ہوتے ہیں، 50% سے زائد لڑائیاں ان کی وجہ شراب ہے، 70% ابیوز کیسز کی وجہ شراب تھی، 75% کیسز جس میں سٹیبنگ ہے، یعنی جس کو آپ کہتے ہیں چھرا گھونپ کے مار دیا، یعنی ایسے ہی ظلم کرنا، اس کی وجہ شراب ہے۔ 1997 میں ایک برٹش میں سروے ہوا کہ 1.5 million لوگ شراب کے وکٹم ہیں، اور ہاسپٹلز میں تقریباً 72% مریض کسی نہ کسی وجہ سے شراب کی وجہ سے ہاسپٹل میں پہنچے، ان کی بیماریاں شراب سے متعلق ہیں۔ اور آج ہم مسلمانوں کے بچوں کی دعوتوں اور پارٹیوں میں شراب چلتی ہے، جی کبھی بھی ان کو ایسے مت جانے دیجئے۔ چند فگرز، اسی ملک کی رہنے والی ایک ایسی بچی نے بتائے کہ جو ایک بہت بڑی چین میں کام کر چکی ہے، نام نہیں دوں گی، ضرورت نہیں ہے، پاکستان میں اس نے، اس بڑی فرم بہت مشہور ہے، آپ کو میں نام لوں، بچے بچے کے ہاتھ میں آج وہ چیزیں موجود ہیں جس کمپنی میں وہ کام کرتی تھی۔ جو مجھے اس نے کہانیاں سنا کر، اور اللہ جانتا کہ وہ سچی بچی ہے، میں اس کو جانتی ہوں، کہتی آپ سوچ نہیں سکتی کہ یہ آج ہو کیا رہا ہے، ہمارے ہوٹلوں میں کیا ہوتا ہے، اور جب ہمیں ایز آ سٹاف ٹھہراتے ہیں یہ ہوٹلوں میں اور بڑے بڑے ٹکٹ دیتے ہیں، ہم کمرے میں جاتے ہیں، پہلے وہاں شراب کی بوتلیں پڑی ہوتی ہیں، دن میں یہ ہم سے کام کراتے ہیں، شاموں کو ہلا گلا ہوتا ہے، کوئی بچے تو اللہ ہی بچائے گا ورنہ نہیں بچے گا۔ تو یاد رکھیے شراب کی قباحت میں کسی کو شک نہیں ہو سکتا، فطرت پہ ہے، اگر آپ کی روح کا رشتہ حق سے جڑا ہوا ہے تو شراب تو چھوڑ دیجئے۔ پھر اس کے پیارے پیارے بچے، لیکر، اور کیا بولتے ہیں پیار سے، آبے جو، اور کیا نام ہے شراب کے، کتنے چھوٹے نام ہیں، نہیں نہیں اس سے کچھ نہیں ہوتا، یعنی ڈرنکس میں لوگوں نے رکھے ہوئے ہیں، یاد رکھیے، اور کچھ نہ کر سکے، ظلم کی بات بتاؤں گی، ظلم کی بات، बाहर की शादी कैसी होती है। गए आप, जाते हैं, देखा क्या हुआ, अरे शराब सर्व कर रहे हैं। नहीं नहीं शराब नहीं है। फिर क्या, ये ग्लास ऐसे क्यों है, हैंडल वाले ग्लास, और अंदर बिल्कुल बबलिंग होती हुई ड्रिंक। नहीं शराब नहीं है, इट लुक लाइक शराब। लोगों को, बड़े लोगों को शो करा रहे हैं शराब, लेकिन फिक्र ना करें, ये जूस में कुछ गैस और बबलिंग डाल के जूस पेश कर रहे हैं। क्या बताया, हराम की नफ़रत ख़त्म हो गई। आप किसको खुश करना चाहते हैं? होटलिंग के बिज़नेस में 90% मुसलमान जो फंसे हुए बाहर के मुल्कों में शराब सर्व करते हैं। शादी हॉल है आपका, आप लोगों को शराब सर्व करते हैं, आप गाने बजाने उनके आप अपने नाम पे लेते हैं। क्या करें, किधर जाएं? आज वो दौर है कि अल्लाह के नबी ने कहा कि जलता हुआ अंगारा हाथ में रखना आसान है, लेकिन हक पे चलना, दीन पे चलना इससे मुश्किल है। आज अगर आपने, मैंने अपनी नस्लों को कम अज़ कम, चले शौहरों को तो छोड़ दीजिए, उनके हाल पर रहने दें, लड़ाई झगड़ा आप ले नहीं सकते मोल, अपने बच्चों को इतना ज़्यादा इस पे लेके आइए कि अल्लाह के नबी सल्लम के दौर की बात है। और एक बच्चा हसरत हसन नाम है उसका, नबी का नवासा है, सदके की आई हुई खजूरों में से एक खजूर उस बच्चे ने मुंह में डाल ली, बच्चे को क्या लगे, अल्लाह के नबी ने उंगली के साथ हलक से निकाली और कहा कि बच्चे हम आले मोहम्मद सदका नहीं खाते। हजरत अबू बकर सिद्दीक क्यों सिद्दीक बने, ये नेकियों की तौफीक कब मिलती है, जब आप हक बात के मुहाफिज़ होते हैं। अमल में ज़ोर डालिए, आपकी बात खूबसूरत हो जाएगी। अबू बकर सिद्दीक का एक ग़ुलाम था, उसने आपको कुछ पेश किया, खजूर ही थी या कोई और चीज़ थी, डाल ली, ले ली, कोई बात नहीं, मुलाजमों से कुछ ले लेना चाहिए, उनका दिल खुश होता है। खाने लग गए, मुँह में, कहा ये कहाँ से आई थी, कहा अबू बकर वो मैंने दौरे जाहिलियत में कहीं कहानत की थी, तो उसकी मजदूरी नहीं मिली थी, आज मिली है, उससे ख़रीद के लाएं। कहा ना, यानी ये सितारा परस्ती। अबू बकर ने मुंह में हाथ डाल के उसको फेंक दिया, कहा मैं ये नहीं खा सकता। आज हम ऐसे रिश्तेदारों के घरों में खाते जो शराब का काम करते, सूद का काम, हम कहते हैं क्या करें, रिश्ता रखो, सारे रिश्ते रख लीजिए, अल्लाह का रिश्ता तोड़ लीजिए, हक से तोड़ लीजिए, क्या यह इंसान है? इमाम बुखारी रहमहुल्ला, उनके वालिद के बारे में आता है कि अपने बारे में कहते थे कि आमद के दिन मैं कह सकता हूँ कि मेरे माल में एक दिरहम भी हराम का नहीं है। अलामा इकबाल, जिनका नाम लेकर आप इतने कुरान से मुतल्लिक शेर सुनते और सुनाते हैं, उनकी माँ ने एक बकरी लेकर उसके दूध पे इनको पाला, क्योंकि उनके ख्याल में इनका बाप जो कमाई करता है वो जायज़ नहीं है। क्या करता था, शराब बेचता था? नहीं, अंग्रेज़ का मुलाजिम था, और उस दौर में अंग्रेज़ों के साथ मुसलमानों की जंग थी। कहने लगे कि ये मेरा मियाँ, मेरा शौहर अंग्रेज़ की मुलाजमत करता है, ये जायज़ ही नहीं है। तकवा का मेयार देखिए, बड़ी बड़ी शख्सियात आज के भी दौर में अल्हम्दुलिल्लाह और कल की भी हलाल पे पली हैं। अपने पेटों को हलाल के आदि करें, अपने बच्चों को इन छोटी छोटी चीज़ों का आदि कीजिए। हम कहते क्या फ़र्क पड़ता है, कुछ नहीं होता, हम तो दिन ब दिन लिबरल होते गए, लिब्रिकेटेड होते गए। फिर इसी तरह आप देखिए तीसरी चीज़, चौथी चीज़ क्या है, फुहश, फ़नून लतीफ़ा, मौसीकी, हर वो प्रोफेशन जिसमें ये कल्चर आता है। कल मुझे किसी ने एक छोटा सा क्लिप दिया, ये असल में मेरा दिल जलाने के लिए लोग भेजते हैं, वो तो बेचारे प्यार से भेजते हैं, मुझे पता भी नहीं कहाँ से आया, क्या हुआ, मेरी नज़र पड़ गई, यकीन करें मैंने क्लिप खोला, उसके ऊपर एक लिखा हुआ था बड़ी दिलसोज नात है। कल चूँकि गलूफ पे बात करके गई, तो मुझे लगा कि गलूफ पे किसी ने मुझे कोई नात भेजी होगी कि मैं ज़रा इसमें से कुछ कोट करूं। मैंने खोला, उसमें एक आवाज़ से कोई औरत, कोई टीवी शो था, सामने स्टेज सजा हुआ जो भी है, नबीना लड़की एक नात पढ़ रही है। उसके पहलू में जो मॉडरेटर है, या जिसको जो भी कह लीजिए कंपेयरर या होस्ट, यकीन कीजिए पूरी स्लीवलेस शर्ट उसकी दिख रही थी, और वो जो नात के लफ्ज़ थे वो नबी सल्लम की मोहब्बत में थे। ये नहीं चाहिए अल्लाह को, सॉरी टू से दैट। रमज़ान में आप गाने गा लीजिए, बहुत अच्छी बात है, लेकिन नातों का इस तरह मजाक ना उड़ाएं। नबी की ज़िंदगी में एक औरत अपने हाथ आपकी तरफ करती है तो आप मुंह फेर कर कहते हैं मोहम्मद किसी गैर औरत के हाथ नहीं देखता। आप आधे कपड़े पहन कर और लोगों को नबी की हदीसें सुना रहे हैं इसलिए कि मीडिया पर बैठे हैं, तो माजरत के साथ। आवाज़ में तलखी आज बहुत तलख है, मैं तो अब सुबह से दुखी हूँ। मैंने कुछ 10 दफ़ा ये पारा रात से लेकर आज तक देखा है, इसको कितने तो इसके एंगल थे। और मैं सोच रही थी कि क्यों नबी के दौर में लोगों को कुरान का असर होता था, हमें नहीं होता, इसलिए कि हम सिर्फ पारा पढ़ते हैं, हम इसमें से हक नहीं लेते। ये हक कड़वा है, ये आज का पूरा पारा कड़वा है, जिसको उठ के जाने चला जाए, बंद कर दीजिए, रिकॉर्डिंग भी छोड़ दीजिए सुनना। लेकिन ये हक आएगा तभी तो लोगों को पता चलेगा। मीठी गोलियां देकर तो आज हमने उम्मत को बीमार किया हुआ है, कड़वी दवाई देनी पड़ेगी। वरना याद रखिए, इस मुल्क तो छोड़िए, इस पूरी दुनिया का हालात नहीं बदलेंगे। या जब मुसलमानों ने गैरों को मजबूर किया है हम पे जुल्म करो, हमारे सामने तुम जो चाहो करो, हम बड़े ठंडे लोग बैठे हैं, हमारे दिमाग पे कुछ नहीं होता, माइंड योर बिजनेस, डोंट टॉक अबाउट रिलीजन। मीठा मीठा लो, ये पूरा दिन मीठा नहीं है, याद रखिए, इसमें मीठी बातें भी हैं, कड़वी भी हैं, करना पड़ेगा। अल्लाह ताला आपकी मेरी इस्लाह फरमा दे। फिर अगली चीज़ है कि मुर्दार, बग़ैर ज़िबा के कोई भी जानवर जो दुनिया से गया उसका बिजनेस करते हो, उसको खाते हो, सोच में रहो। सुअर का गोश्त, पिग, हमारे यहाँ कहते सुअर कह दो तो ज़ुबान 40 दिन तक ना पाक। मज़े की बात देखिए, मैं आपका जो कोटेशन सुनाती हूँ, कहीं भी पढ़ी थी, अब मौका नहीं है, लेकिन सच्ची बात है। चाइनीज़ एक औरत थी, बिजनेस के लिए बहुत सारे मुस्लिम चाइना जाते हैं। उस औरत ने एक कमेंट दिया हुआ था कि जब हमारे कोई क्लाइंट्स, यानी जो हमारे जा रहे हैं उनके, तो वो गाहक होते हैं ना, वो तो उनको हाथों पे लेते हैं, तो वो अपने गाहकों के लिए बहुत एहतमाम करते हैं। उन्होंने कहा कि हमारे मुस्लिम क्लाइंट्स जब आते हैं तो हम उनके लिए ढूंढ के हलाल मीट लाते हैं, क्योंकि हमें पता है कि मुस्लिम्स खिंजीर नहीं खाते, और सच है कि नहीं खाते, बेचते हैं लेकिन अभी खाते मैंने नहीं सुना कि कोई खाता हो, इल्ला माशाल्लाह। एक आध ऐसी रिवायत भी वैसे मेरे पास मौजूद है कि उन्होंने कहा कि नहीं, खा के तो देखो कैसा होता है। यकीन करें, कोई अरब कल्चर की सिस्टर के बारे में किसी ने मुझे ये बात बताई किसी मौके पे, तो कहने लगी कि ये मुस्लिम्स खिंजीर का गोश्त तो नहीं खाते, लेकिन बाद में जब हमसे डील्स कर रहे होते हैं तो उसमें झूठ भी बोलते हैं, उसमें क्वालिटी को डाउन भी कर देते हैं। अच्छा, सैंपल में ये बना दीजिए और बाद में 1000 पीस इस तरह का बना दीजिए। उन्होंने पूछा था कि बताएं कि आपका दीन सिर्फ आपको खिंजीर का गोश्त खाने से रोकता है? अल्लाह अकबर कबीरा। तो ये कड़वी चीज़ें, ये इस्लाम में हराम चीज़ें हैं। फिर आप देखिए कि आयत 90 के तहत एक और माइंड मैप है आपके सामने, इस्लामी मुआशी निज़ाम में हराम क्या है। नंबर एक, झूठ से नाकिस माल बेचना। ये तो रेड़ी वाला भी बेचता है, ये तो ऊपर छोटे बड़े आम और नीचे छोटे आम बेचकर भी करने वाला शख्स है। आज तो हमारी गलियों में रेड़ियां लगाने वाले भी नज़र बचाकर एक आलू कम ही डाल देंगे, फिर क्या करें। किसी का मैंने एक क्लिप देखा तो उन्होंने कहा कि एक शख्स था बूढ़ा, तो रो रहा था, सब्ज़ी बेच रहा है और फ्रूट बेचता है, तो मैं उसके पास चला गया और मैंने कहा कि मियाँ साहब क्यों रो रहे हो? कहने लगा कि आम बेचता हूँ, रोज़ जो कमाता हूँ उसमें से एक आमों की बेटी के पैसे बचाकर बाकी पैसे अपने बच्चों के खर्चे के लिए ले जाता हूँ। सुबह मंडी में जाता हूँ और उस पैसों की एक पेटी खरीद के लाता हूँ और सारा दिन उसको बेचता हूँ, तो फिर इस तरह मेरा सर्कल चलता है। आज क्यों रो रहे हो बुज़ुर्गों? कहने लगा कि कल जो पैसे बचाए थे आज सुबह उसकी पेटी लेकर आया हूँ, आकर जब इसको धोने के लिए खोला तो ये देखिए मियाँ साहब, ऊपर तो बड़े आम हैं, नीचे सारे गले सड़े आम हैं, मेरी तो रास डूब गई। ये भी हराम है। आप बड़े बड़े बिजनेसमैन को मत कहिए, छोटी छोटी चीज़ों में धोखा दही भी हराम है। फिर इस तरह मिलावट, धोखा, लूट खसूट, गबन, कर्ज़ों का खुर्द बुर्द, लेते हैं कर्ज़े अवाम के लिए जाते हैं किधर, किसी का नाहक माल दबाना, अवाम की ज़रूरत के वक्त ज़खीरा अंदोज़ी, यानी लोगों को ज़रूरत है इस वक्त खाने की और आप जमा कर रहे हैं कि महंगी होगी तो फिर बेचेंगे, रिश्वत की गर्म बाजारी, मुआशी ज़िंदगी का सिफाकाना कंट्रोल, सनती और तजारती इजारादारी, इजारादारी कहते हैं मिनोपली को, यानी सब कुछ मेरे हाथ में, मैं जो चाहूँ उसका रेट रखूँ, जो मैं करूँ, मज़दूरों का इस्तेहसाल, सारा दिन काम करा कर दिहाड़ीदार बेचारे को शाम को उसकी ज़रा सी गलती पे 1000 की बजाय 500 रुपये पकड़ा दिए, चल भाग जा यहाँ से, नहीं तो कल से ना आना। कितना जुल्म है हमारे मुल्क में, अल्लाह हमारे हाल पर रहम कर दे। फिर इसी तरह सारफीन को दिल फरेब तिजारती स्कीमों में फंसाना, और इस पर मैं कहूँगी, कहना चाहती हूँ, टेलीफोन की सिम्स की डील, आज हर बंदा टेलीफोन लेकर हाथ में पकड़े और आप देखिए इतना झूठ है, इतने का कार्ड डलवाइए, डालने गए पता चला उसे आधी कीमत और ऊपर दें, इसमें टैक्स डलना, इतने मिनट, अभी वो पूरे भी नहीं हुए तो मैसेज आने शुरू होते। याद रखिए, ये मुसलमानी नहीं है। अल्लाह ताला आपके ऊपर मेरे ऊपर रहम करे। फिर शराब के बारे में हदीस सुनिए, ابن ماجہ 3370، لا تشرب الخمرہ، شراب نہ پیو، فإنہا مفتاح کل شر، کیونکہ یہ ہر شر کی کنجی ہے۔ اللہ کے نبی نے اس کو ام الفواحش کہا، یعنی برائیوں اور بے حیائیوں کی ماں قرار دیا۔ یہ ابن ماجہ میں 4034 ہے۔ تو بڑا سخت رکوع تھا یہ۔ کیا سیکھا آپ نے؟ میں نے اللہ کی حلال اور طیب چیزیں کھانی ہیں اور پینی ہیں، پاک چیزوں کو اپنے اوپر حرام نہیں کرنا۔ یعنی بعض لوگ ذرا سے دین کے نام پر کسی کو اچھا کام کرتا دیکھے کہتے ہیں کس کے ایجنٹ ہیں، یہ ایسیوں کے پیسے کہاں سے آ رہے ہیں، اتنی اچھی کرسیاں کیوں ہیں، اتنے بڑے ہال میں کیوں ہو رہا ہے، بھائی آپ کو کیا لینا دینا۔ تو یاد رکھیے، جس طرح دنیا کے ناطے سے ہم اچھے اچھے کام کرتے، اچھے کپڑے پہنتے ہیں کہ نہیں پہنتے، آپ شادیوں میں پہنتے ہیں، دعوتوں میں پہنتے ہیں، تو دین کے نام پہ کیوں نہیں پہنتے؟ کیا آپ کی شادیاں اس قابل رہ گئیں کہ آپ ان میں اپنے اچھے کپڑے پہن لیں؟ تو یاد رکھیے کہ نہ حلال کو حرام کرنا ہے اور نہ حرام کو حلال کرنا ہے۔ پھر اسی طرح اپنے آپ سے پوچھیے، کیا میں اللہ کی فرما بردار بندی ہوں؟ اللہ کی حدود سے تجاوز نہیں کرنا، جان بوجھ کر بلا وجہ قسم نہیں کھانی، اگر قسم کھا لی تو پوری کیجئے یا پھر اس کا کفارہ دیجئے، اور وہ ہم پڑھ چکے، بڑا سخت کفارہ ہے۔ اسی طرح شراب، جوا، استادے، پان سے، یہ سب حرام چیزیں ہیں، ان سے بچنا ہے انشاءاللہ۔ بولیے، اللہ تعالیٰ ہمارے لیے آسان کر دے، ہماری مدد کر دے۔